अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।
सुप्रभात, यो सीआईएन को साझा खबर हो। स्नेहा कर्णसँगै गोविन्द खड्काको तपाईलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com र मोबाइल एप अकोराब सीआईएनबाट पनि सुन्न सकिन्छ।
आज 2076 साल असोज 28 गते मंगलबार अक्टोबर 12 तारीक सन् 2019 नेपाल सम्वत 1139 कार्तिक कृष्ण पक्षको द्वितीय तिथि। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, आजै विश्व हात धुने दिवस पनि।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
सुन्तला र जुनार खेती गर्ने किसानले अब 6 गुणासम्म बढ़ी मूल्य पाउने। चीनी राष्ट्रपतिको भ्रमणले त्रिदेशीय सहकार्यको आधार तय। उच्च तहको भ्रमण प्रस्तुतिमा फेरि पनि पाठ सिक्दै नेपाल।
मन्त्री परिषद हेरफेर गर्ने तयारी। नयाँ सभामुखका लागि नेकपा भित्रै तानातान। राजपा र समाजवादी बीच मनमा एकता, कार्यनीतिमा भिन्नता।
राहदारी लिन सेवाग्राहीलाई अझै झन्झट। 13 सुरुङ मार्ग अध्ययन गरिँदै। जलविद्युत रोयल्टीको पहिलो पटक बाँडफाँड, करोडौं बुझ्दै स्थानीय सरकार।
टर्कीको आक्रमण प्रतिकार गर्न सिरियाली सेना र कुर्द लडाकु एकजुट। काश्मीरमा 72 दिनपछि मोबाइल सेवा सुचारू। क्याटलोनियाका 9 जना नेतालाई जेल सजाय।
र विश्वकप छनौटको दोस्रो चरण अन्तर्गतको पहिलो खेलमा नेपाल आज जोर्डनसँग खेल्दै। केनको निलम्बन 3.5 वर्षपछि सशर्त फुकुवा।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
आज अक्टोबर 15 साझा खबरमा सबभन्दा पहिले जुनार र सुन्तला खेती गर्ने किसानका लागि खुशीको खबरको प्रसंग।
नेपालमा सुन्तला र जुनार खेती गर्दै आएका किसानले अब 6 गुणासम्म बढ़ी मूल्य पाउने भएका छन्। नेपालको 2 दिने भ्रमणमा आउनुभएका चीनिया राष्ट्रपति सी चिनफिङको उपस्थितिमा दुई मुलुकबीच भएको कृषि सम्झौतापछि नेपालमा उत्पादित जुनार र सुन्तलाले अन्तर्राष्ट्रिय बजार पाउने भएको हो। नेपालको कृषि तथा पशुपन्छी मन्त्रालय र चिनिया सरकारी टोलीबीच फलफूल निर्यात गर्ने बारेमा सम्झौता भएको हो। सम्झौता भएसँगै नेपालमा उत्पादन भएका गुणस्तरीय सुन्तला र जुनार चीनको जिनज्याङ प्रान्तमा निर्यात हुने भएको छ। चीनले यसअघि सन् 2012 रोग किरा नलागेका र जाँच राम्रोसँग भएका सुन्तला र जुनार आयात गर्ने सम्झौता गरेको थियो, तर कार्यान्वयन भने भएको थिएन। यो सम्झौताले किसान र देशको अर्थतन्त्रमा टेवा पुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर युवक धोज जीसीले सीआईएनसँग बताउनुभयो।
क्वालिटीको भयो र अहिले गरेको सम्झौता अनुसार स्ट्यान्डर्ड मिट गर्न सक्यौँ भने 5-6 गुणा हामीले चाहिँ बढी प्राइसमा पनि बेच्न सकिने एउटा ढोका खुलेको छ। उत्पादन वृद्धि गर्ने चाहना स्वाभाविक रूपमा हाम्रो किसानमा आउँछ र अहिले भएको हाम्रो झण्डै 45-46 हजार हेक्टर हाम्रो चाहिँ सुन्तला जातको फलफूलले ढाकेको छ। यो चाहिँ वृद्धि हुने र देशले चाहिँ व्यापार घाटालाई अलिकति भए पनि ऋणात्मक सुईतिर लानलाई यसले सघाउ पुर्याउँछ कि भन्ने हाम्रो पनि एउटा चाहना हो।
सरकारले अब सुन्तला र जुनार उत्पादन गर्ने किसानहरूलाई कसरी गुणस्तरीय रूपमा उत्पादन गर्ने भन्ने विषयमा प्रशिक्षण दिने तयारी गरेको छ। नेपालमा अहिले सुन्तला र जुनार 2.5-3 लाख मेट्रिक टनसम्म उत्पादन भइरहेको छ।
चीनी राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले त्रिदेशीय सहकार्यको आधार तय गरेको छ। उहाँ भारतको ममिल्लापुरबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता गरी नेपाल आउनु भएको थियो। भारत उल्लेख नगरी उहाँले नेपालले छिमेकीसँगको सम्बन्धलाई विशेष ध्यान दिँदै रणनीतिक सहकार्यमा जोड़ दिनुपर्ने बताउनुभयो। परराष्ट्रका उच्च अधिकारीहरूका अनुसार चीनको यो शब्दावली नेपाल हेर्ने नीतिमा फेरिएको दृष्टिकोण हो। उसले नेपालसँग रणनीतिक सहकार्य थाल्दै अर्को छिमेकीलाई जोड्नुले यसमा बढ़ी चर्चा पाएको थियो। भारतसँगको सहकार्यका विषयमा चीनले गरेको कुराकानी भने बाहिर आएको छैन। परराष्ट्र मन्त्री प्रदीप गेवालीले रणनीतिक सहकार्य नेपालका लागि महत्वपूर्ण भएको हिजो संचार माध्यमहरूलाई बताउनु भएको छ। चीनको रेल पनि अब काठमाडौँ आउने तय भएको छ। चिनिया रेल काठमाडौँसम्म आउने आधार पनि भ्रमणले तय गरेको छ। सीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन शुरू गर्ने सहमति भएको छ। रेलमार्ग अध्ययन चीनबाटै गर्नेछ र चीन सरकारले त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको सम्झौता विकास सुशासन र दीर्घकालीन हितमा रहेको बताउनु भएको छ भने चीनी राष्ट्रपति शी चिनफिङले नेपालको आतिथ्यताबाट आफू निकै आह्लादित भएको र नेपालको आतिथ्यता आफ्ना लागि महत्वपूर्ण भएको पनि बताउनु भएको छ।
नेकपाले चीनका राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणको समीक्षा गरेको छ। हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शी भ्रमणको समीक्षा बैठक गरेका हुन्। शी भ्रमणको थप समीक्षा र पार्टी एकता लगायतका कामको टुंगो लगाउन सचिवालय बैठक बोलाउने बारे पनि दुवै बीच छलफल भएको छ, तर सचिवालय बैठक बस्ने मिति निश्चित भइसकेको छैन। दाहाल र ओलीले सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएको पनि बताइएको छ। सरकारका मन्त्री र कर्मचारी संयन्त्रले सुशासनलाई आत्मसात गर्न नसक्दा सरकारको कार्य प्रभावकारी बन्न सकेको छैन। पार्टी र सरकार दुवैमा स्वच्छता र सुशासन कायम गर्दै सरकार र पार्टी दुवैको काम प्रभावकारी बनाउनु पर्ने निष्कर्ष अध्यक्ष दुवैले निकाल्नु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गर्नुभएको छ। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गर्नुभएको हो। हिजो प्रचण्डसँग बालुवाटारमा त्यस विषयमा दुई घण्टा छलफल भएको छ। प्रधानमन्त्री ओलीले छ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बताएको छ। उपसभामुख शिवमाया तुम्पा आम्पेलाई प्रतिनिधि सभाको उपसभामुख पदबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी पनि गरिएको छ। ओलीले सोमबार हिजो नै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनिसकेको स्रोतले बताएको छ। सभामुखका लागि भने नेकपाभित्रै तानातान देखिएको छ। कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारूढ नेकपाभित्र प्रतिनिधि सभाको सभामुख को बन्ने भन्ने विषयमा नेताहरू बीच दौड़धूप चलेको छ। पूर्व एमाले र पूर्व माओवादी खेमा बीच तानातान हुन थालेको बताइएको छ। सभामुखका लागि नेकपाबाट सुभाष चन्द्र नेम्बाङ र पूर्व माओवादीबाट अग्निसापकोटा देव गुरूङ र अनसरी घरती मगरको नाम अगाडि आएको नेताहरूले बताएका छन्, तर टुंगो भने अझै पनि लागिसकेको छैन।
प्रदेश दुईका दुई ठूला मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बीचको एकता चाँडै टुंगिने भएको छ। झण्डै 10 महिनादेखि पार्टी एकीकरणको चर्चा चलेको यी दुई दल बीचको एकताको विषयमा सहमतिहरू हुँदै गएको र अबको केही समयमा पार्टी एकता हुने भएको हो। पार्टी एकीकरणको प्रक्रिया अघि बढ़ाउन दुवै दलले समिति नै गठन गरे पनि समाजवादीलाई सत्ता छोड्न भन्दै पार्टी एकीकरणको लागि आनाकानी राजपाले गर्दै आएको थियो, तर अहिले एकीकरणकै बेला एकतर्फ एकीकरण पत्रमा हस्ताक्षर गर्ने र अर्कोतर्फ सत्ता छोड्नेमा सहमति गरेको समाजवादी पार्टीका केन्द्रीय सदस्य उमाशंकर अर्गरियाले सीआईएनसँग बताउनुभयो।
हामी फेरि अगाडि बढ़िसकेका छौ, अब यो एकीकरण हुन्छ। राजपा पनि राष्ट्रिय पार्टी हो, समाजवादी पनि राष्ट्रिय पार्टी हो, र अब सबैलाई समायोजन गर्नको लागि अलि टाइम लाग्छ नि। फेरि अध्यक्ष मण्डली उहाँहरूको छ, सबलाई फेरि स्थापित गराउनको लागि प्रोटोकल मेन्टेनेन्स भएर कसैले दायाँ बायाँ नहोस् भन्ने गम्भीर रूपमा हामी अगाडि बढ़ाएको छौ। लमसम लमसम हामी अन्तिमै चरणमा इलेक्ट्रिफिकरणको प्रक्रियामा छौँ।
तर राजपा नेपाल भने समाजवादीसँग पार्टी एकीकरणको विषयमा कुनै ठोस प्रस्ताव नआएको बताउँछ। राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सीआईएनसँग कुराकानी गर्दै भन्नुभयो,
औपचारिक रूपमा छलफल गरेर पार्टी नै कुनै ठोस प्रस्ताव आइसकेको स्थिति छैन। अहिले एजेन्डामा नै यो एजेन्डामा कसरी चुन्याउने भरि वार्ता अगाडि बढेको स्थिति छैन। अहिलेको परिस्थिति नीतिगत रूपमा एकता गर्नुपर्छ भन्ने हो, तर कसरी गर्ने त्यो चाहिँ ठोस ढंगले आइसकेको स्थिति छ।
संविधान संशोधनको मुख्य माग सहित चुनाव जितेका यी दुई ठूला मधेसवादी दलबीच एकता भयो भने प्रदेशमा पहिलो र समग्रमा नेकपा पछिको दोस्रो ठूलो दल बन्नेछ।
परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै प्रदीप गेवालीले भन्नुभएको थियो, राहदानी लिन लामो समय लाइनमा बस्नुपर्ने समस्या अब हट्नेछ। तर उहाँले आश्वासन दिएको डेढ़ वर्ष बित्न लाग्दा समेत राहदानी लिनका लागि दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको छैन। नारायणहिटी नजिकैको राहदानी विभागमा शुरूमा छिर्न गाह्रो, छिरेपछि भरेको फारम बुझाउन पालो कुर्दा कुर्दै गाह्रो हुन्छ। राहदानीका लागि लाइनमा बस्नुभएका उच्च अदालत राजविराजका अधिवक्ता दिपेन्द्र शाह हिजो त्यही लाइनमा भेटिनु भएको थियो।
म राहदानी बनाउने सिलसिलामा करिब 9 बजेतिर आइपुगेको, त्यहाँदेखि अहिलेसम्म कुरिने राखेको छु। आजसम्म पनि फारम बुझाउन सकिन्छ वा सकिँदैन त्यो त मलाई लाग्दैन, थाहा छैन। तर मेरो सल्लाह सुझाव चाहिँ ब्याङ्कहरूमा टोकन सिस्टम राखिदिया हुन्छ, बत्ती बलिराखेको हुन्छ टोकनमा, त्यस्तो चाहिँ व्यवस्था भइदिए राम्रो हुन्थ्यो।
हामी हिजो राहदानी विभाग पुग्दा विभागको टोकन लिइसकेपछि करिब 4 घण्टामा पालो आएको बताउनेहरू प्रशस्तै भेटिएका थिए।
शिशिर भण्डारी, पर्खाइमा छु, मेरो 519 नम्बर हो, आधा घण्टा 45 मिनट जति भयो होला म यहाँ कुरेको।
मेरो नाम चित कुमारी गुरुङ, घर चाहिँ पोखरा, 215 वल्ल नम्बर पाँच, ढिलो हुँदो रहेछ, अझै कति बेर लाउने, चाँडो भए त हुन्थ्यो भन्ने त लाग्छ नि।
5,000 रूपियाँ तिरेर 1 महिनादेखि 45 दिनभित्र जिल्ला प्रशासन कार्यालयबाटै राहदानी लिन पाउने व्यवस्था छ। द्रुत सेवा लिन चाहनेले भने परराष्ट्रको सिफारिश ल्याएर विभागमा 15,000 तिरे एक दिनमा, 12,000 तिरे दुई दिनमा, 10,000 तिरे तीन दिनमा राहदानी लिन पाइन्छ। राहदानी लिन घण्टौं लाइन बस्नुपर्ने समस्या हटाउनका लागि के पहल भइरहेको छ? महानिर्देशक रामकाजी खड्कालाई हामीले सोधेका थियौं।
अब हामी ई गभर्नेन्सको कन्सेप्टमा पनि गइरहेका छौँ र अहिलेको हाम्रो सिस्टममा चाहिँ के छ भन्दा एपोइन्टमेन्ट सिस्टम छैन। जस्तो लाइभ इनरोलमेन्टको लागि प्री इनरोलमेन्ट सर्भिस चाहिँ छ, त्यो अनलाइनै चाहिँ टोकन दिने सिस्टम नभएको हुनाले पनि अलिकति दुविधा कहिलेकाहीँ हुन्छ। र आउँदो अब जुन हामी यन्त्रवाचक राजधानी पछिको अर्को पुस्ताको राजधानीको रूपमा रहेको जुन विद्युतीय राजधानी छ, त्यो विद्युतीय राजधानी जारी गर्ने क्रममा चाहिँ यस्ता किसिमका जुन हाम्रो कमजोरीहरू छन् त्यसलाई सच्याएर हामी अझ व्यवस्थित गरेर अगाडि बढ्ने प्रयास गर्नेछौँ।
राहदानी विभागका अनुसार आर्थिक वर्ष 2067-68 अहिलेसम्म 60 लाख भन्दा बढ़ीले राहदानी लिइसकेका छन्।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जलविद्युत भएकै कारण करोड़ रोयल्टी बुझ्दै स्थानीय सरकार,
अहिलेसम्म हामीलाई त्यहाँ छैन, हाम्रै क्षेत्रमा भएको अब हाम्रै क्षेत्रको विकासको लागि आयो भने उहाँहरूको खुसी हुनुहुन्छ, बजेट पनि बढ्यो।
उच्च तहको भ्रमण प्रस्तुतिमा फेरि पनि पाठ सिक्दै नेपाल, 13 वटा सुरुङ मार्ग बन्दै अध्ययनको तयारीमा सरकार, लगायतका खबर बाँकी छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
सामाजिक रूपमा पछाडि पारिएको समुदायका लागि संयुक्त राष्ट्रसंघमा पूर्णकालीन प्रशिक्षार्थी रोजगारको अवसर, 11 महिने पूर्णकालीन प्रशिक्षार्थी रोजगार कार्यका लागि आवेदन आह्वान गरेको छ। युएनको अन्तर्राष्ट्रिय स्तरको काम गर्ने वातावरणमा सहभागी हुने अवसर नछुटाउनुहोस्।
लैंगिक समानता र सामाजिक समावेशीकरण, बाल संरक्षण, शिक्षा, संस्कृति, विकासशील खोज तथा दस्तावेजीकरण, विपद न्यूनीकरण, मानव अधिकार तथा कानून, सूचना व्यवस्थापन, ज्ञान व्यवस्थापन, संचार माध्यम, योजना, अनुगमन तथा मूल्यांकन, पोषण, जनस्वास्थ्य, खानेपानी तथा सड़क सफाई आदिको क्षेत्रमा काम गर्ने अवसर प्रदान गरिनेछ।
आवेदनकर्ताको लागि न्यूनतम योग्यता
स्नातक तह उत्तीर्ण,
सामाजिक रूपमा पछाडि पारिएको समुदाय,
विकासको क्षेत्रमा काम गर्ने
युएनको मूल्य मान्यतालाई पालना गर्ने,
सिक्ने प्रतिबद्धता,
अंग्रेजी र नेपाली दुवै भाषामा आधारभूत संचार गर्न सक्ने,
परीक्षण कालका तोकिएको काम पूरा गर्ने प्रतिबद्धता।
आवेदन दिनका लागि realsolutions.com.np/untp-viii मा लगन गरेर फारम भर्नुहोस् र आवश्यक शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र लगायतका कागजातहरू पेश गर्नुहोला वा untraineeeship@realsolutions.com.np मा इमेल गर्न सक्नुहुनेछ।
अक्टोबर 20 तारिक बेलुका 5 बजेसम्म आवेदन पेश गरिसक्नु पर्नेछ। सामाजिक रूपमा पछाडि पारिएको समुदायका महिला, अपाङ्गता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई प्राथमिकता दिइनेछ।
आमा, तपाईँ वकिल होइन र?
हो, किन एकाएक यस्तो प्रश्न नानी?
मैले पढ्दा पनि किताबमा वबाट वकिल भनेर पुरुषकै फोटो थियो, अनि अहिले पनि त्यस्तै छ। हरेक दिन स्कुलबाट आउने यस्तो आवाजले मलाई झस्काउँछ, अनि त्यही भएर आमा, तपाईँ जस्ता अरू महिला पनि वकिल छन् नि, होइन र?
हो नि, थुप्रै छन्।
अनि किताबहरूमा चाहिँ
तिमीले निकै महत्वपूर्ण कुरा गर्यौ छोरी। यो पेसागत हिसाबले महिलालाई वकिलको रूपमा स्वीकार नगरिनुको प्रतिबिम्ब हो। वकिल मात्र होइन, अझै पनि समाजमा महिलालाई पेसाकर्मीको रूपमा स्वीकार गर्ने विषय मुस्किल जस्तै छ।
अनि कहिले हुन्छ त स्वीकार आमा?
तिमी जस्तै प्रश्न गर्नेहरूको संख्या बढ्दै गएपछि पक्कै हुन्छ छोरी।
लैंगिक समानता हासिल गर्ने तथा सबै महिला, किशोरी र बालबालिकालाई सशक्त बनाउने दिगो विकास लक्ष्य प्राप्तिका लागि अकुराब र UNDP
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com र मोबाइल एप अकोराब CIN-बाट एकैसाथ साझा खबर सुनिरहनु भएको छ। अब पत्र पत्रिकाका खबर। आज राजधानीबाट छापिएका पत्र पत्रिकाहरूले सी भ्रमण पछाडिको नेपालले अब लिनुपर्ने बाटोको प्रसंगलाई प्राथमिकताका साथ छापेका छन्। नेपाल भारत ऊर्जा बैठक र सभामुख संघको प्रसंग पनि पत्र पत्रिकाहरूको प्राथमिकतामा परेको छ।
कान्तिपुर दैनिकको पहिलो पृष्ठमा 13 सुरुङ मार्ग अध्ययन गरिँदै शीर्षकमा खबर लेखिएको छ। सरकारले सड़क सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष 13 सुरुङ मार्ग र अण्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ। तीमध्ये 8 सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन भइसकेको छ भने 5 बाँकी रहेको छ। नागढुङ्गा, सिस्ने खोला सुरुङ मार्ग निर्माण शुरू हुने क्रममा रहेको छ। सभामुखका लागि नेकपा पार्टीले कार्यवाही नगर्दा सभामुखको पद अझै पनि कायमै रहेको छ। आफैले राजीनामा नदिएको र पार्टीले पनि निष्कासन नगरेकाले बलात्कार प्रयास आरोपमा प्रहरी हिरासतमा रहनुभएका निवर्तमान सभामुख कृष्ण बहादुर महराको सांसद पद यथावत नै रहेको छ। प्रतिनिधि सभा नियमावलीका अनुसार उहाँ निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि माननीय हैसियतमै हुनुहुन्छ। निवर्तमान सभामुख कृष्ण बहादुर महराबाट बलात्कार प्रयासकी पीड़ित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ। त्रिवी शिक्षण अस्पताल महाराजगंजमा गरिएको फोरेन्सिक जाँचबाट रोशनीको अनुहार लगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता देखिएको उच्च स्रोतले जनाएको छ। प्रहरीले रोशनीलाई असोज 17 गते त्रिवी शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो।
नयाँ पत्रिका दैनिकले फेरि पनि पाठ सिक्दै नेपाल शीर्षकमा खबर छापेको छ। चीनिया राष्ट्रपतिको भ्रमणको प्रसंग आयो। चीनिया राष्ट्रपति शी चिनफिङ सरप्राइज प्याकेज घोषणा गर्नुहुनेछ भनेर धेरैले आशा गरे, तर कूटनीतिज्ञ भन्छन् अनौठा प्रस्ताव राखेर नेपालले उल्टै सरप्राइज दियो। गेम चेन्जर प्रस्तावमा नेपाल अडिएन। सासाना माग राखेर ठूलो बनायो सूची। त्यसले चीनिया राष्ट्रपतिको नेपाल भ्रमण भने जति फलदायी नभएको पत्रिकाको निष्कर्ष छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि संसदमै घोषणा गरेको 1 अर्ब मात्र प्राप्त भएको छ। चीनिया राष्ट्रपतिले 56 अर्ब रूपियाँ सहयोगको घोषणा गर्नुभयो, तर संयुक्त वक्तव्यमा उल्लेख गरिएको छैन। बेजिङदेखि काठमाडौँसँग गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली चीन जाँदा र यसपालि राष्ट्रपति सी चिनफिङ काठमाडौँ आउँदा भएका सम्झौतामा फरक के छन् भनेर पनि पत्रिकाले केलाउने प्रयास गरेको छ। राजधानी दैनिकमा चीनिया राष्ट्रपतिले नेपालबाटै ढाड़ भाँच्ने चेतावनी दिएको प्रसंग उल्लेख गरेको छ। नेपाल चीन सम्बन्धले भारतलाई बाधा पुग्दैन, चीनलाई विभाजन गर्न खोज्नेलाई नेपालबाटै उहाँले चेतावनी दिएको प्रसंग पत्रिकामा लेखेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा नेपाल भारत ऊर्जा सचिव बैठकको प्रसंगलाई प्राथमिकताका साथ छापेको छ। जलविद्युत र विकास बिजुली निर्यातको मार्ग प्रशस्त गर्ने पूर्वाधार मानिएको नेपाल भारत दोस्रो सीमापार अन्तर्देशीय प्रसारण लाइन निर्माणको टुंगो लगाउने गरी नेपालले प्रस्ताव गरेको छ। नेपाल भारत ऊर्जा सचिव स्तर बैठकबाट यसलाई टुंगो लगाइनेछ।
नागरिक दैनिकमा नोबेल अर्थशास्त्रीको नेपाल कनेक्शन शीर्षकमा पहिलो पृष्ठमा खबर लेखिएको छ। सन् 2019 लागि अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने व्यक्तिहरू नेपालसँग सम्बद्ध रहेका छन्। हिजो तीनजना अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोबेल पुरस्कार दिने घोषणा गरिएको हो। विजेतामा अभिजित बेनर्जी, उहाँकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमर रहेका छन्। उहाँहरूलाई गरीबी निवारण र एशिया तथा अफ्रिकाका लाखौं बालबालिकालाई शिक्षा हासिल गर्न सहयोग पुर्याए बापत पुरस्कार दिइएको हो।
साझा खबरमा अब प्रवास विशेष एलोसीआईएन प्रस्तुत गर्दै हुनुहुन्छ केशव भूल।
नमस्कार, मेरो नाम सुरेश चौधरी, उपमहानगरपालिका 18 बिजोरीदाङ। कि म कुन नेटवर्कबाट विदेश जाँदा 10,000 मात्र तिरेर जान सक्छु?
तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी।
प्रश्नकर्ता साथीलाई चाहिँ हामीले यही मेन पावर भनेर विभागको तर्फबाट भन्न मिल्दैन। विभागको वेबसाइटमा 850 हारिमा इजाजत पत्र प्राप्त संस्थाहरू जसलाई हामी मेन पावर भन्छौँ तिनीहरूको लिस्ट छ। अब वैदेशिक रोजगार विभागको वेबसाइटमा प्रगति विवरणमा प्रत्येक वर्ष सबैभन्दा धेरै संख्यामा उडाउने मेन पावरहरूको नाम लिस्ट पनि छ। तपाईँले आफै हेरेर रोजेर तपाईँले बुझेर जान सक्नुहुन्छ।
म कुरुन्तलाल पन्त, बैतडी दशचन्द नगरपालिका वार्ड नम्बर 6 बोलेको। वैदेशिक रोजगार फर्केर आएको मान्छेलाई सहुलियत प्रदान गर्ने भन्ने नीति तथा कार्यक्रम र प्रचार प्रसार खुबै गरी सिप लिएको प्रमाण पत्र हुनुपर्ने भने विदेशमा लेबरी गरेको मान्छेलाई प्रमाण पत्र के चाहियो? जुन सबै जति पनि युवा खाडीमुलुकहरूमा गएका छन् तिनीहरूले के जम्मा ड्राइभर र होटलमा मात्रै काम गरेको हुन्छ र?
तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ।
अहिले जे प्रश्नहरू उहाँले गर्नुभयो, जुन चाहिँ सवाल उठाउनुभयो, यस्ता चाहिँ सवालहरूको सम्बोधन हुने गरेर कार्यविधिमा संशोधन होस् भनेर हामीले चाहिँ अनुरोध गरेका छौँ र अर्थ मन्त्रालयले कार्यविधिमा चाहिँ संशोधन गर्ने प्रक्रियाको सुरुवात गरिसकेका छ। म विश्वस्त छु कार्यविधिमा संशोधन भएर आइसकेपछि प्रश्नकर्ता मित्रले जुन इस्यु उठाउनु भएको छ त्यो सम्बोधन हुनेछ।
तपाईसँग पनि वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै प्रश्न, जिज्ञासा वा प्रतिक्रिया छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर दिइएको निर्देशन अनुसार रेकर्ड गराउन सक्नुहुनेछ। साथै हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन र ट्विटर ह्याण्डल @CIN साझा खबरमा मेन्सन गरेर पनि लेख्न सक्नुहुनेछ।
अब विदेशका खबर। भारत प्रशासित काश्मीरमा अवरूद्ध मोबाइल सेवा 72 दिनपछि सुचारू भएको छ। गत अगस्त 5 विशेषाधिकार खारेज गर्ने निर्णयसँगै भारत सरकारले काश्मीरमा मोबाइल तथा ल्याण्डलाइन फोन र इन्टरनेट सेवा बन्द गरेको थियो। सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न सरकारी सेना र कुर्दिश लडाकू एकजुट भएका छन्। सिरियाली संचार माध्यमले सरकारी फौज देशको उत्तरी सीमामा पठाइएको बताएको केही बेरमा कुर्दिश लडाकूले त्यसको पुष्टि गरेको जनाइएको छ। र स्पेनको सर्वोच्च अदालतले क्याटोलिनियाका 9 नेतालाई 9-13 वर्षसम्मको जेल सजाय तोकेको छ। क्याटोलोनियामा सन् 2017 गरिएको स्वतन्त्रता सम्बन्धी जनमत संग्रहमा उनीहरूले राजद्रोहको कार्य गरेको अदालतले ठहर गरेको छ।
अब खेल खबर। सन् 2022 कतारमा हुने विश्वकप छनौटको दोस्रो चरण अन्तर्गतको पहिलो खेलमा आज नेपाल र जोर्डन बीच प्रतिस्पर्धा हुँदैछ। 8 वर्षपछि नेपाल र जोर्डन फेरि एकैसाथ प्रतिस्पर्धा गर्न लागेका हुन्। आज जोर्डनकै घरेलु मैदानमा हुने खेलमा 8 वर्ष अघिको हारको बदला लिने नेपालसँग मौका हुनेछ। सन् 2011 नेपाल जोर्डनसँग 9-0 फराकिलो गोल अन्तरले पराजित भएको थियो। र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ क्यानको निलम्बन सशर्त फुकुवा गरेको छ। दुवैमा हिजो सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो, तर आईसीसीले शर्तहरू भने खुलाएको छैन।
जलविद्युतको रोयल्टी बाँडफाँड मापदण्डमा बहस, रेडियो रिपोर्ट, स्वस्थ जीवनशैलीसँग जोडिएको सन्देश, अरू खबर र कार्टुन पनि बाँकी नै छन्। साझा खबर सुन्दै गर्नुहोला।
गैरा गरे ठुली,
भन्नुहोस् न काइली काकी,
तिमी दुई चार महिनाको लागि काठमाडौँ जान्छौ भन्ने सुनेको थिए।
हो नि काकी, छोराले खेतीबारी रोपिसकिहाल्यो, अब यतै आराम गरेर आउनुहोस् भन्यो, त्यही भएर जान लागेको।
सावित्रीको बिहे अगाडि त जानु पाउँदैन है तिमी?
सावित्रीको बिहे? उमेर कति नै भयो र सावित्रीको? भर्खरै 17 लागिन होइन र?
हो नि, अब उसैले मन पराएको केटो रहेछ, घर परिवार पनि राम्रै रहेछ, बिहे गरिदियो आनन्दै हुन्छ।
हो यसै भन्नुहोस् अनि जेल जान तयार हुनुहोस्।
अनि के भन्छे?
हो त, यसरी 20 वर्ष नपुगे बिहे गर्ने गराउने दुवैलाई कानूनी सजाय हुन्छ र यस्तो बिहे स्वतः बदर हुन्छ नि। कसैले बाल विवाह गरे वा गराएमा कानून बमोजिम 3 वर्ष कैद र 10,000 रुपियाँसम्मको जरिवाना हुन्छ। आफै विचार गर्नुहोस् है, म चाहिँ गए।
प्लान इन्टरनेसनल नेपाल।
हे सबैजना सम्पूर्ण रोजगारीकै धुनमा, सिपकै सम्मान सबैतिर स्वदेश र विदेशमा, सिप सिकौँ बेलामा नै अनि खोजौँ कामा, इज्जत हुन्छ समाजमा कमाइन्छ दामा, सिप हुनेलाई यतै राम्रो जाने विदेश किन, जानै पारे दक्ष बनौ लागौँ तालिम लिन, सिकौ सिप भनेको मान, सिप हुनेलाई सबैको सम्मान।
वैदेशिक रोजगार बोर्ड।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
साझा खबरमा अब जलविद्युतको रोयल्टी वितरणको कुरा। स्थानीय निकाय हुँदा जलविद्युतको रोयल्टी वितरण प्रभावकारी नहुँदा समान वितरण नभएको गुनासो सुनिन्थ्यो, तर संघीयता कार्यान्वयनमा आएपछि पहिलो पटक वितरण गरिएको रोयल्टीले कतिपय स्थानीय तहको आर्थिक अवस्था बलियो भएको छ भने कतिपयले नपाएको गुनासो गरेका छन्।
दोलखाको तामाकोशी गाउँपालिकालाई आमदानीको स्रोत पहिल्याउन र नागरिकका आवश्यकता पूरा गर्न हम्मी हम्मे पर्थ्यो, तर संघीयता कार्यान्वयनमा आएसँगै जलविद्युतबाट सबैभन्दा धेरै रोयल्टी पाउने गाउँपालिका बनेको छ। 60 मेगावाटको खिम्ती लगायत जलविद्युत आयोजनाबाट करिब 6 करोड यो आर्थिक वर्षमा प्राप्त भयो। गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत विज्ञान कोइराला,
त्यसले हामीलाई धेरै सहयोग गरेका छ, त्यो पैसाले हामीले जब स्वास्थ्य, शिक्षा, सिंचाई, कृषितिर हामीले बजेट विनियोजन गरेका छौँ, जोबाट बढी जोड हामीले कृषि नै गराएका छौँ, त्यसमा हामीलाई त्यहाँ छैन, हाम्रै क्षेत्रमा भएको अब हाम्रै क्षेत्रको विकासको लागि आयो भने उहाँहरू खुसी हुनुहुन्छ, बजेट पनि बढ्यो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन 2074 अनुसार प्राकृतिक स्रोतको अवस्थिति, प्रभावित क्षेत्र, स्रोत उपरको निर्भरता, लाभान्वित जनसंख्या, स्रोतमा आश्रित जनसंख्या लगायतका आधारमा रोयल्टी निर्धारण गरी आयोगले सरकारलाई सिफारिश गर्छ। आयोगका सूचना अधिकारी तथा उपसचिव नमराज घिमिरे,
प्रत्येक विद्युत गृहले तिरेको रोयल्टी छ, त्यसलाई हामी प्रत्येक इन्डिभिजुअल विद्युत आयोजनालाई हेरेर गर्छौँ हामी, र त्यसको लागि हामीले भौगोलिक अवस्थितिलाई 50% वेटेज दिएछौँ, प्रभावित क्षेत्रको जनसङ्ख्यालाई हामीले 25% वेटेज दिएछौँ, र प्रभावित क्षेत्रको जनसङ्ख्या, प्रभावित क्षेत्रको क्षेत्रफललाई 25, प्रभावित क्षेत्रको जनसङ्ख्यालाई 25% दिएछौँ।
असमान वितरण प्रणालीका कारण स्रोत भएर पनि आर्थिक लाभ लिन नपाएका स्थानीय तह नयाँ ढंगबाट गरिएको रोयल्टी वितरणबाट खुशी छन्, तर थोरै रकम भाग पाउनेहरू भने असन्तुष्ट छन्। जलविद्युतमा सबैभन्दा थोरै 33,000 रोयल्टी पाउने गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थ,
कुनै पनि स्थानीय सरकारले स्रोत बढोस् भन्ने नै चाहन्छ, हामी पनि त्यही चाहन्छौ, त्यति कम किन भयो यो, मैले पनि थप स्रोत खोजै गर्नुपर्ने भयो, थप पाउनु पर्ने, किन त्यो अङ्क थोरै भयो।
आयोगका अनुसार मुलुकभर रोयल्टी बुझाउने जलविद्युत आयोजनाको संख्या 79 छ। चालू आर्थिक वर्षमा उठेको 2,99,00,000,00,000 भन्दा धेरै रकम मध्ये 50% संघ, 25% र 25% स्थानीय तहको भाग लगाइएको छ। यसपटक 3 नम्बर प्रदेशले सबैभन्दा धेरै पायो भने कर्णालीको भागमा सबभन्दा थोरै छ। दोस्रो धेरै रोयल्टी पाउने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ।
विद्युत परियोजनाबाट प्राप्त रोयल्टी या पानीको रोयल्टी होइन, मैले आफ्नो असहमति त जनाइसकेको छु। यो 25-25 र चाहिँ 50 गर्ने कुरै भेटेक छ। कमसे कम प्रदेशहरू त त्यसपछि मुख्य ठाउँ हो होइन, उनीहरूलाई 25% दिने कुरा कम हो, 33% चाहिन्छ।
अनुमति पत्र प्राप्त व्यक्तिले व्यापारिक उत्पादन शुरू गरेको 15 वर्षसम्म प्रति जडित किलोवाट वार्षिक 100 रूपियाँ र प्रति युनिट सरदर बिक्री मूल्यको 2% दरले सरकारलाई रोयल्टी बुझाउनुपर्छ। 15 वर्षपछि रोयल्टी रकम प्रति जडित किलोवाट वार्षिक 1,000 र प्रति युनिट सरदर बिक्री मूल्यको 10% बुझाउनुपर्छ। रोयल्टीमा स्थानीय नागरिकको अधिकार अझै थोरै भयो भन्नुहुन्छ जलस्रोत विज्ञ रतन संसार।
सुरुमा चाहिँ स्थानीय निकाय सशक्त थिएन, त्यसैले खै ल्याउलियो मेरो भाग भन्ने स्थिति थिएन। अहिले सशक्त भएर अब कानून भएको कुरा कार्यान्वयन भएको हो। 50-50-25 भने त्यो चाहिँ तदर्थ र हचुवा हो। जलविद्युत आयोजनामा उपयोग गरे बापतबाट वञ्चितीकरण पर्नेलाई चाहिँ जानै गरेर स्ट्रक्चर गरिनु पर्थ्यो, त्यो भएको छैन भनेको मैले।
विद्युत ऐन 2049 आएको 8 वर्षपछि नेपालमा रोयल्टी संकलन थालिएको जानकारहरू बताउँछन्। अहिले 1,00,000 भन्दा कम रोयल्टी पाउने स्थानीय तहको संख्या 7 छ भने रोयल्टी पाउने जम्मा स्थानीय तह 102 छन्। लील प्रकाश चन्द, सीआईएन, काठमाडौं।
रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
सुन्तला र जुनार खेती गर्ने किसानले अब 6 गुणासम्म बढ़ी मूल्य पाउने। चिनिया राष्ट्रपतिको भ्रमणले त्रिदेशीय सहकार्यको आधार तय। उच्च तहको भ्रमण प्रस्तुतिमा फेरि पनि पाठ सिक्दै नेपाल।
मन्त्री परिषद हेरफेर गर्ने तयारी। नयाँ सभामुखका लागि नेकपाभित्रै तानातान। राजपा र समाजवादी पार्टीबीच मनमा एकता, कार्यनीतिमा भिन्नता।
राहदानी लिन सेवाग्राहीलाई अझै झन्झट। 13 सुरुङ मार्ग अध्ययन गरिँदै जलविद्युत रोयल्टीको पहिलो पटक बाँडफाँड। करोड़ बुझ्दै स्थानीय सरकार।
टर्कीको आक्रमण प्रतिकार गर्न सिरियाली सेना र कुर्द लडाकु एकजुट। काश्मीरमा 72 दिनपछि मोबाइल सेवा शुरू भयो। क्याटोलिनियाका 9 जना नेतालाई देशद्रोहको आरोपमा जेल चलान।
र विश्वकप छनौटको दोस्रो चरण अन्तर्गतको पहिलो खेलमा आज नेपाल र जोर्डन खेल्दै।
साझा खबरको अन्त्यमा पालो आएको छ कार्टुनको। राजधानी दैनिकमा उत्तम नेपालले बनाएको कुरी कुरी शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा राजधानीका सड़क कसरी अकस्मात राम्रा चिटिक्क परे र कसरी भत्किँदैछन् भन्ने प्रसंगलाई व्यङ्ग्य गर्न खोजेको छ। चिनिया राष्ट्रपति नेपाल आएका बेला चिटिक्क पारिएका सड़क भत्किन थालेका छन्, त्यही कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ सड़कको छेउमा उभिएर 2 जना मान्छे कुराकानी गरिरहेका छन्। 1 जना फाइल हातमा बोकेका छन्, अर्को ठेकेदार जस्तै देखिन्छन् र सरकारी कर्मचारी र ठेकेदार बीचको कुराकानी हो भन्नेले संकेत गरेको छ। तल चाहिँ यस्तो लेखेको छ, पिच गरे सड़कको फोटो फ्लेक्स प्रिन्ट गरेर ल्याउ त, झट्ट यहाँ ओछ्याइदिनु पर्यो क्या, अनि पिच जस्तै हुन्छ।
हवस् त, प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद। अहिलेलाई गोविन्द खड्का र स्नेहाकर्ण विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सामुदायिक मेलमिला प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।